नमस्कार। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाको प्रस्तुति दिगो पर्यटन कार्यक्रमको पहिलो भागमा हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक महिनाको पहिलो र अन्तिम बुधबार बिहान यसै बेला प्रसारण हुन्छ। दिगो पर्यटन कार्यक्रम रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका FM रिले स्टेसन 98, 100 र 103 MHz एकैसाथ सुन्न सकिन्छ भने psbnepal.gov.np, radionepal.gov.np, रेडियो नेपाल मोबाइल एप र फेसबुक पेजमा समेत संसारभर सुन्न सक्नुहुन्छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा दिगो पर्यटन परियोजना कार्यक्रम मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवा सुविधामा सुधार, सिपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्धन गर्ने गरी 2081 साल चैत्र महिनामा परियोजना सञ्चालन सम्बन्धी सम्झौता भएको हो। परियोजनाले 3 वर्षको अवधि सन् 2025 देखि 2028 सम्ममा 2500 दिगो रोजगारी सिर्जना र झन्डै 5000 जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
आजको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले अपि हिमाल बेस क्याम्पको भिडियो क्लिप साझा गरेपछि यति बेला अपि हिमालले चर्चा बटुलेको छ। यसले पर्यटन प्रवर्धनमा सकारात्मक ऊर्जा थपिएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकेरे बोहराको भनाई कार्यक्रममा समेट्नेछौ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP सहकार्यमा दिगो पर्यटन प्रवर्धनका लागि हाल के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गर्दैछ त भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको छोटो कुराकानी पनि प्रस्तुत गर्नेछौ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको अपि हिमाल बेस क्याम्पको भिडियो क्लिप यति बेला निकै चर्चित भएको छ। प्रधानमन्त्री शाहले गत शनिबार बिहान अपि हिमालको बेस क्याम्पमा युवाहरूले क्रिकेट खेलिरहेको भिडियो क्लिप सार्वजनिक गरेपछि अपि हिमालको चर्चा चुलिएको हो। समुद्री सतहबाट 7132 मिटर अग्लो सुदूरपश्चिमकै अग्लो अपि हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ। यस हिमालमा नियमित आरोहण भने भएको छैन। यद्यपि करिब 4000 मिटर उचाइमा रहेको अपि हिमालको बेस क्याम्पमा पर्यटक जाने गरेका छन्। सो भिडियो क्लिप साझा भएपछि यसले पर्यटन क्षेत्रमा के कस्तो टेवा पुग्ने अपेक्षा गरिएको छ त? अपि हिमाल गाउँपालिका दार्चुलाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा:
सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो आधिकारिक फेसबुक र टिकटक मार्फत अपि हिमालको बेस क्याम्पको प्रवर्धन गर्नुभएको छ र यसले चाहिँ अब पछिल्लो समय पर्यटकहरूको आगमनमा निकै उल्लेखनीय वृद्धि हुन्छ भन्ने हामीले अपेक्षा लिएको छौँ। नयाँ सरकार बनिसकेपछि नयाँ सरकारको 100 कार्यसूचीभित्र अपि हिमालको ट्रेकिङ ट्रेललाई पनि परेको छ। मैले प्रधानमन्त्रीज्यूको सचिवालयसम्म छलफल गर्दाखेरि यो ट्रेललाई व्यवस्थित, गुणस्तरीय र भरपर्दो बनाउनको लागि सङ्घीय सरकारबाट हुने सहयोग हामी गर्छौँ भन्ने प्रतिबद्धता पनि उहाँहरूले जनाउनु भएको छ। फलस्वरूप चाहिँ त्यसको प्रवर्धनमा चाहिँ उहाँले अब यो जुन चासो राख्नु भएको छ यो पनि निकै सराहनीय काम छ। मलाई लाग्छ अब यो सम्माननीयज्यूको पोस्टरले गर्दाखेरि वार्षिक 10,000 होइन, वार्षिक 20,000 भन्दा बढी पर्यटकहरूले अपि हिमालको बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुम्नुहुनेछ, आउनुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। साथसाथै उहाँलाई पनि हामी अब हिमालको बेस क्याम्प लगायतका गन्तव्यहरूमा घुम्नको लागि हार्दिक आह्वान गर्दछौँ। उहाँको सचिवालयसँग कुरा हुँदाखेरि यो आर्थिक वर्षभित्र हामी बेस क्याम्प भिजिट गर्छौँ भन्ने कुरा हामीले आश्वासन पाएका छौँ र हामी अपि हिमाल गाउँपालिकामा र अपि हिमाल बेस क्याम्पमा सम्माननीय प्रधानज्यूलाई स्वागत गर्नको लागि आतुर छौँ र उहाँलाई हार्दिक निमन्त्रणा पनि म व्यक्त गर्दछु।
अपि हिमाललाई देशकै एक प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ त? पुनः अध्यक्ष ठेकरे बोहरा:
खास गरी अपि हिमाल गाउँपालिकाले यो गाउँपालिकालाई सुदूरपश्चिमको उत्कृष्ट गन्तव्य, नेपालकै एउटा प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको थियो। हामीले पर्यटकीय पूर्वधारहरू निर्माण गऱ्यौँ बेस क्याम्पसम्मै, पदमार्ग, होमस्टेहरू, त्यसपछि गेस्ट हाउसहरू, टी हाउसहरू हामीले निर्माण गऱ्यौँ, जसले गर्दाखेरि विगत 4 वर्षदेखि निरन्तर रूपमा अपि बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्नु भएको छ। पछिल्लो आर्थिक वर्ष हेर्नुहुन्छ भने झन्डै 5,000 भन्दा बढी पर्यटकहरूले बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुमेको
हाम्रा हिमाल, हाम्रा जङ्गल, हाम्रो संस्कृति, यी सबै हाम्रा पुर्खाले हामीलाई दिएका अमूल्य सम्पदा हुन्। दिगो पर्यटन भनेको भविष्यका लागि एक बुद्धिमत्ता कार्य हो। आज गरेको सानो सावधानी भोलिका लागि ठूलो उपहार हुन सक्छ। अब पर्यटन संवादतर्फ लागौं। आज हामीले नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजना मार्फत दिगो पर्यटन सम्बन्धी के कस्ता नीति तथा कार्यक्रम सञ्चालन भइरहेका छन् र ती कार्यक्रम मार्फत स्थानीय समुदाय के कस्ता लाभ लिइरहेका छन् भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। बोर्डद्वारा सञ्चालित कार्यक्रमका बारेमा प्रकाश पार्दै शाह भन्नुहुन्छ।
वास्तवमा बोर्ड स्थापना भएको 27 वर्षदेखि नै नेपालको पर्यटन प्रवर्धनको लागि यसले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको छ। विशेष गरी विदेशमा यसका प्रवर्धनका कार्यक्रमहरू बढी सञ्चालनमा रहेका छन् भने स्वदेशभित्र पनि विभिन्न पर्यटन अभियानहरूको बेलामा यसले चाहिँ पर्यटन विकास प्रवर्धन र क्षमता अभिवृद्धिका कार्यहरू गर्दै आइरहेको छ। बोर्ड एउटा समग्र पर्यटनको क्षेत्रमा कार्य गर्ने एउटा राष्ट्रिय पर्यटन संस्थाको रूपमा रहेको छ।
युएनडिपीले शिक्षा स्वास्थ्य लगायत जनचेतनाका कार्यहरूमा आफ्नो लगानी गर्दै आएकोमा नेपालमा पर्यटन क्षेत्रलाई पनि रोजेको छ, यसको प्रमुख कारण के होला?
वास्तवमा पर्यटन चाहिँ एउटा सरकारको प्राथमिकता पनि परेको विषय र यसले चाहिँ प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गर्ने, अर्थतन्त्रलाई एउटा मजबुत बनाउने र ग्रामीण क्षेत्रमा समेत यसको लाभ विस्तार हुन सक्ने एउटा क्षेत्र भएको हुनाले ग्रामीण गरिबीलाई न्यूनीकरण गर्नको लागि पर्यटन एउटा माध्यमको रूपमा रहेको हुनाले पनि युएनडिपीले यसलाई प्रायोरिटीमा ल्याएको हो जस्तो लाग्छ।
खास गरी पर्यटनसँग जोडेर कुराकानी गर्दाखेरि जलवायु परिवर्तनका कुराहरू, वातावरण संरक्षणका कुराहरू, सांस्कृतिक सम्पदाको संरक्षणका कुराहरू, यी कुराहरू जोडिएर आउँछन्। यसको लागि बोर्डले अथवा परियोजनाले कसरी काम गर्दैछ?
वास्तवमा कुनै पनि विकास निर्माणका कार्यहरू अघि बढिसकेपछि त्यसको साइड इफेक्टको रूपमा यसका नेगेटिभ इम्प्याक्टहरू पनि हुन्छन्। विशेष गरी पर्यावरणमा पर्ने प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र पर्यटनलाई एउटा दिगो कसरी बनाउन सकिन्छ भन्ने उद्देश्य नै हो। यसको लागि नै यो दिगो पर्यटन परियोजना अथवा दिगो पर्यटनको कन्सेप्ट अगाडि ल्याएको हो। यसले चाहिँ समुदायमा आधारित पर्यटन विकास र स्थानीय वस्तुको उपभोग गर्ने क्रममा चाहिँ पर्यावरणमा न्यूनतम क्षति गर्ने अथवा पर्यावरण वातावरणको संरक्षण गर्ने जस्ता विषयहरू पनि समावेश गर्ने भएको हुनाले दिगो पर्यटन परियोजना वास्तवमा एउटा आजको आवश्यकता, समयको माग पनि हो जस्तो हामीलाई लाग्छ।
चर्चित गन्तव्यहरूका कुराहरू त एकातिर भए तर युएनडिपीको सहकारीमा दुर्गम तथा कम चर्चित गन्तव्यहरू जस्तै अपी हिमाल जस्ता यस्ता यस्ता गन्तव्यहरूको प्रवर्धनको लागि, ब्रान्डिङको लागि नेपाल पर्यटन बोर्डले अथवा युएनडिपी परियोजनाले कसरी काम गर्दैछ?
वास्तवमा नेपालमा ट्रेकिङ र माउन्टेनियरिङ सँगसँगै अगाडि बढेको पाइन्छ। पूर्वको एभरेस्ट रिजनमा एउटा ट्रेकिङ अगाडि बढिसकेको, माउन्टेनियरिङको विकास भइसकेको अवस्थामा कतिपय ठाउँहरूमा क्यारिङ क्यापेसिटीको कुरा पनि हुन्छ। त्यसै गरिकन अन्नपूर्ण रिजन भयो, यो क्षेत्रमा चाहिँ ट्रेकिङ व्यवसाय अथवा भनौँ न पदयात्रा व्यवसाय अथवा पदयात्रीहरूको उच्चतम सङ्ख्यामा आवागमन भइसकेको अवस्था भएको हुनाले नयाँ क्षेत्रमा पनि यो विस्तार गर्नुपर्छ। यसका साथसाथै दुर्गम अति कम विकसित क्षेत्रहरूमा पनि पर्यटनको माध्यमद्वारा विकास निर्माणलाई पनि एउटा टेवा पुग्ने हिसाबले त्यसबाट स्थानीय जनताहरूले पनि लाभ लिन सक्छन् र टुरिज्मको डाइभर्सिफिकेसन भन्छौँ, विविधीकरण हुन जान्छ भन्ने उद्देश्यका साथ नै हामीले नयाँ स्थानहरूमा नयाँ गन्तव्यहरूलाई चाहिँ विकास गर्ने, प्रवर्धन गर्ने यस्तो किसिमको लक्ष्य लिएको र स्वयंसारका गतिविधिहरू अगाडि बढिरहेका छन्।
सरकारले आयोजना गर्ने अथवा सञ्चालन गर्ने कार्यक्रम अथवा विभिन्न सामाजिक संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम, यस्ता बोर्ड समितिहरूले सञ्चालन गर्ने कार्यक्रमहरू जबसम्म ती कार्यक्रम रहन्छन् ती क्षेत्रमा त्यति बेलासम्म काम हुन्छ, तर परियोजनाको काम सकिँदै गर्दाखेरि त्यसका गतिविधि पनि सकिने हुन्छन्। अब पर्यटन क्षेत्रको गतिविधिलाई दिगो बनाउनुको लागि परियोजनाको काम सकिसकेपछि त्यसलाई निरन्तरता दिनको लागि त्यस्तो किसिमको विशेष कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ कि यहाँहरूले काम कारवाहीहरूलाई आफ्नो गतिविधिहरूलाई दिगो बनाउनुको लागि के फरक ढङ्गले काम गर्नुभएको छ?
जस्तो यहाँले सही कुरा गर्नुभयो, परियोजनाको एउटा सर्टेन समयावधि हुन्छ र त्यो समयावधिपछि परियोजनाले आफ्ना सिकाइहरू, आफ्ना भोगाइहरू र आफूले गरेका एक्टिभिटीहरूलाई ह्यान्डओभर गर्ने, स्थानीय तहमा ह्यान्डओभर गर्ने र नेपाल पर्यटन बोर्डलाई समेत त्यो ह्यान्डओभर गर्ने हुन्छ। त्यसैले नै हामीले स्थानीय सरकारलाई नै त्यहाँ यसको लिड रोलमा राखेर पूर्वाधार विकास र अन्य कामहरू गरिरहेका छौँ। बोर्डमै सञ्चालित यो परियोजना भएको हुनाले यसको ओनरसिप बोर्डले लिन्छ र दीर्घकालीन रूपमा चाहिँ यसको प्रबन्धन गर्ने, मार्केटिङ गर्ने र एउटा डेस्टिनेसनको रूपमा यसलाई चिनाउने काममा चाहिँ बोर्डले निरन्तर रूपमा कार्य अगाडि गर्नेछ।
त्यसमा युवा महिलाहरूको सहभागिताका कुराहरू पनि आउँछन्। ग्रामीण क्षेत्रका युवा महिलाहरू त्यसमा सहभागी भयो भने त्यो कार्यक्रम अझै दिगो हुनसक्छ, यसको लागि के कस्ता पहलहरू गर्नुभएको छ?
वास्तवमा पर्यटन नै अब युथहरूले ड्राइभ गर्ने हो, तालिममा आबद्ध गर्ने, उहाँहरूलाई इन्टरप्रेनरसिपमा डेभलप गर्ने होइन, विशेष गरी सीमान्तकृत वर्ग महिला जनजातिहरूलाई अलिक बढी प्रायोरिटी दिने नै हाम्रो उद्देश्य रहेको छ। सोही अनुसारले नै हामीले हाम्रा ट्रेनिङ एक्टिभिटिजहरूमा चाहिँ उहाँहरूलाई इन्भल्भ गराएका छौँ। त्यसै गरी उहाँहरूको उद्यमशीलता विकासका लागि स्मल होटल, लज म्यानेजमेन्ट, होमस्टे व्यवस्थापन जस्ता तालिमहरूमा समेत हामीले उहाँहरूलाई आबद्ध गर्ने र युवावर्गलाई चाहिँ मोटिभेट गर्ने विषयमा नै हाम्रो केन्द्रीकृत रहेको छ कार्यक्रमहरू। त्यही लाइनमा हामीले काम गरिरहेका छौँ।
दिगो पर्यटनका कुरा गर्दाखेरि स्थानीय सिपका कुराहरू, कला संस्कृतिका कुराहरू पनि आउँछन्। पर्यटन मैत्री वातावरण बनाउनुको लागि पनि स्थानीय समुदाय पनि महत्त्वपूर्ण भूमिका हुन्छ। के निश्चित वर्गलाई मात्र त्यसमा समावेश नगरेर स्थानीय समुदायलाई पनि त्यसमा चाहिँ सहभागी गराउने किसिमका कार्यक्रमहरू पनि छन् कि?
वास्तवमा दिगो पर्यटन भनेकै कम्युनिटी बेस्ड टुरिज्मको एउटा पाटो हो। समुदायको सहभागिता बेगर, उहाँहरूको स्वामित्व बेगर पर्यटन दिगो हुन सक्दैन भन्ने नै अवधारणा हो। त्यसैले हामीले समग्र समुदायलाई नै यसमा आबद्ध गराउने र इन्टरलिङ्केजहरू डेभलप गर्ने, जस्तै एउटाले व्यवसाय सञ्चालन गर्छ प्योर पर्यटन व्यवसाय भन्छ अरे, अर्कोले सप्लाई साइडमा उत्पादनतिर जोडिने, पर्यटकहरूलाई चाहिने उपभोग्य सामग्रीहरू स्थानीय स्तरबाटै उत्पादन हो भन्नको लागि उहाँहरूलाई चाहिँ हामीले अन्य सब्सिडियरी बिजनेस भन्छौँ, त्यो कृषि लगायत अरूमा आबद्ध गर्ने, त्यस किसिमको पनि हाम्रो सोच रहेको छ र सोही अनुसार हामीले केही न केही एक्टिभिटीहरू गरिरहेका छौँ। सञ्चालनमा पनि सकेसम्म चाहिँ कम्युनिटी ओन, समुदायले नै ओन गरेको एउटा व्यवसाय अथवा कम्युनिटी लजहरूको कन्सेप्ट हामीले अगाडि बढाएका छौँ। यसरी नै अब समग्र समुदायले नै त्यसबाट लाभ लिनुपर्छ भन्ने नै हो, ताकि उहाँहरूको एउटा स्वामित्व होस् र दिगोपना कायम रहन सकोस्।
अहिले नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नाम चलेका गन्तव्यहरूमा पर्यटकहरूको ओहिरो लागेको देखिन्छ। पर्यटक हिसाबले राम्रा भएका तर चाहिँ प्रचारको अभावले त्यहाँ पर्यटक जान नसकेका धेरै ठाउँहरू छन्। यिनीहरूको प्रवर्तनको लागि पनि के योजना छ यहाँसँग?
नेपालमा अब त्यस्ता धेरै ठाउँहरू छन् पर्यटकीय महत्त्वका, तर एउटा समस्या के हो भने हामीसँग पूर्वाधारको कमी छ, त्यो कुरा हामीले स्वीकार्नुपर्छ। सडक सञ्जाल र हवाई यातायातको हामीसँग अभाव छ, त्यो कुरालाई हामीले स्वीकार्नुपर्छ। साथै पर्यटकहरूलाई आवश्यक पर्ने सुविधा, एकोमोडेसन जो हामी भन्छौँ, त्यसको पनि कमी भएको हुनाले कतिपय ठाउँहरू हामीले चाहेर वा नचाहेर पनि त्यसलाई हामीले प्रबन्धन गर्न सक्ने अवस्थामा छैनन्। कतिपय ठाउँहरू रेस्ट्रिक्टेड एरियाको रूपमा छन्, कतिपय ठाउँहरू संरक्षित क्षेत्रको रूपमा छन्, कतिपय ठाउँहरूमा चाहिँ मानव बस्ती विकास भइसकेको अवस्था छैन, सडक सञ्जाल छैन, होइन, त्यसकारण ती ठाउँहरूलाई अहिले नै हामीले प्रबन्धन गर्न सक्ने अवस्था छैन। पहिलो कुरा चाहिँ हामीले लिङ्केज डेभलप गर्ने हो। केही सर्टेन टुरिस्ट हबहरू हुन्छन्, ती हबहरूमा केन्द्रित पर्यटनलाई अलिकति विस्तार गर्दै, सब हबमा विस्तार गर्दै लिने, त्यस किसिमको पोलिसी बनाएर अन्य ठाउँहरूमा पनि विस्तार गर्न सक्छ।
युएनडिपीको सहकारीमा नेपाल पर्यटन बोर्डले विगतदेखि दिगो पर्यटन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँहरूको सिकाइ र भोगाईले हेर्ने हो भने नेपालको पर्यटन प्रवर्तनको लागि आगामी दिनमा कसरी अगाडि बढ्नु पर्ला यहाँको सुझाव?
समुदायको सक्रिय सहभागिता आवश्यक छ, त्यसै गरी निजी लगानीको प्रबन्धन गर्नुपर्ने, लगानी बढावा दिनुपर्ने छ। यो पर्यटन व्यवसाय भनेको फेरि निजी क्षेत्रले नै अगाडि बढेर गर्ने कुरा हो, सरकारको भूमिका भनेको नियमनकारी र प्रबन्धनमा मात्र सीमित रहन्छ, त्यो भएको हुनाले त्यसका साथसाथै अहिले अब स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तिन तहको सरकार छ, तिनै तहको सरकारको बिचमा समन्वय गरेर पर्यटकहरूको व्यवस्थापन, पर्यटकीय एक्टिभिटीहरूको बढावा दिने कुरामा चाहिँ हामीले काम गर्नुपर्छ। पर्यटकीय गन्तव्य भएर मात्रै हुँदैन, त्यहाँ चाहिँ विभिन्न एक्टिभिटीहरू पनि पर्यटकलाई इङ्गेज गर्ने, हामीले विभिन्न गतिविधिहरूको पनि विकास गर्नुपर्ने हुन्छ र सोही अनुसारको सर्भिस डेलिभरी, क्वालिटी सर्भिस भन्छौँ, त्यो एउटा गुणस्तरीय सेवा पनि पर्यटकहरूलाई दिनुपर्ने हुन्छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर सबै निकायहरूले, एजेन्सीहरूले काम गर्नुपर्ने आवश्यकता छ। यसैबाट नै नेपालको समग्र पर्यटन विकास र प्रबन्धन गर्न सकिन्छ।
पर्यटकलाई आकर्षित गर्ने प्रमुख आधार,
संकेत सहित सुव्यवस्थित पदमार्ग,
किनकि सुरक्षित पदमार्ग दिगो पर्यटनको आधार हो।
व्यवस्थित पदमार्गले पदयात्रीलाई मात्र होइन पर्यटन क्षेत्रलाई समेत दिगो बनाउँछ।
आउनुहोस्, स्थानीय समुदाय, निकाय र सरोकारवाला मिलेर सफा र सुरक्षित पदमार्ग निर्माण तथा नियमित मर्मत सम्भारमा हातीमालो गरौँ।
पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा जारी सन्देश।
नेपाल सुन्दर छ र यसलाई भावी पुस्ताको उपहारका लागि अझै जतन गरेर राखौँ। यही आग्रहसहित आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। यसै महिनाको अन्तिम बुधबार अर्को श्रृङ्खलामा भेट गर्ने गरी छुट्टिन्छौँ।
कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्य, संयोजक उद्धव सिंह च्वाँगडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र म विद्या चौधरीलाई बिदा दिनुहोस्। हौस् त, नमस्कार, शुभ दिन।